and G Mortgages deals with mortgages for self-employed, financing for second mortgages, 100% financing on builder purchases, new immigrants, and low rates. If you're looking for a career in mortgage industry, J&G Mortgages is hiring for new and experienced mortgage agents. For more information, call Jarmanjeet Singh or Gurpreet Obey at 416-898-3800-416-898-3800. Brokerage license number 13034.
CIBC Global Money Transfer के साथ अपने परिवार को ज्यादा से ज्यादा खुशियां दें। CIBC Global Money Transfer की $0 ट्रांसफर फीस का फायदा उठाएं और अपने परिवार तक पहुंचाएं और भी ज्यादा पैसे। आज ही cibc.com/globaltransfer पर जाएं और प्रोमो कोड GMT50 के साथ अपने पहले ट्रांसफर पर वापस पाएं $50। शर्तें और CIBC फॉरेन एक्सचेंज रेट्स लागू।
डाइवोर्स या कस्टडी की लड़ाई जिंदगी की सब तो औखी लड़ाई होती है, क्योंकि तुसी उस शख्स नाल लड़ रहे होंगे हो जिस नाल तुहाडा घर परिवार ते तुहाडे बच्चे सांझे ने। उस वक्त कई सवाल उठते ने कि प्रॉपर्टी किस कोल जाएगी, कस्टडी किस नूं मिलेगी, ते जिंदगी दी सब तो प्यारी दौलत बच्चे किस कोल रहनगे।
SNS लॉयर्स को इन सारे सवालों दे जवाब ते तुहाडे हक ले लड़न वास्ते लियाकत है। अपने हक जानने ले या सलाह लेने ले आज ही SNS लॉयर्स नूं कॉल करो 416-655-2000।
Hotstar Premiere Night. Watch the year's biggest blockbusters streaming straight to your screen exclusively on Hotstar. Sign up at a special price of $44.99.
When you use the promo code EOS, visit hotstar.com/CA.
आप सुन रहे हैं रेडियो साज आवाज ब्रॉडकास्टिंग सर्विस 24/7। हमारे रेडियो और टीवी की सर्विस के लिए विजिट कीजिए eawaz.com या फिर आज ही eawaz ऑफिशियल ऐप अपने स्मार्टफोन में डाउनलोड कीजिए। और अब वक्त हुआ चाहता है खूबसूरत और मालूमती प्रोग्राम का जो eawaz टीवी के लिए रिकॉर्ड किया गया। eawaz टीवी को आप तमाम IPTV बॉक्सेस पर देख सकते हैं।
जी साहब, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। हमारे फा मुजफ्फर और हमारे साथ आज का मेहमान भी बहुत खास, जनाब समीउल्लाह मलिक साहब। इनकी वेबसाइट बिटर ट्रुथ के नाम से आप तमाम को बहुत शुक्रिया, आपने करेक्ट किया कि आरिफा वेबसाइट गलत बताती हैं। तो चलिए साहब, bittertruth.uk याद रहेगा ना, bittertruth.uk। ऑफ कोर्स स्क्रीन के ऊपर लिखी हुई भी ये साइट आपको नजर आती है। तो समीउल्लाह मलिक साहब के आप तमाम के तमाम कॉलम्स को इसी साइट के ऊपर जाके पढ़ सकते हैं। मुख्तलिफ जगहों पे जो प्रोग्राम करते हैं आप उनको देख भी सकते हैं। समीउल्लाह मलिक साहब किसी तारुफ के मोहताज नहीं हैं। आई थैंक हिम वेरी मच फॉर बीइंग विद अस। ऑन टॉप ऑफ दैट, आप ऑफ कोर्स जिस गोद में आपने परवरिश पाई, मेरे लिए ये चीज़ें बहुत मानी रखती हैं कि इंसान के करेक्टरिस्टिक्स क्या हैं। अल्लाह की कुदरत बड़ी कमाल की है, ये जो हम इनहेरिट करते हैं ना अपने करेक्टर्स DNA के थ्रू, उसमें फैमिलीज की वैल्यूज जरूर काउंट होती हैं। एंड ऑफ कोर्स देन फिर इर्द गिर्द का माहौल वो हमारी शख्सियत में नजर आता है। बहरहाल समीउल्लाह मलिक साहब कुदरतुल्लाह शहाब के ग्रैंड सन हैं। आपने बेहतरीन तालीम हासिल की, बेहतरीन पोजिशंस के ऊपर पाकिस्तान में अपनी सर्विसेज दी, गवर्नमेंट्स के साथ रहे। बहरहाल उनसे मैं आपकी मुलाकात कराती हूँ। इसके साथ साथ आप हमारी वेबसाइट को भी प्लीज नोट कर लीजिए, www.eawaz.com। वो कहते हैं ना कि नामों में बड़ा, जब हम नाम बेसोचे समझे रख लेते हैं तो नाम जब भी रखा जाता है तो उसकी वजह तस्मिया हुआ करती है। बिकॉज हमारा ज्यादातर ताल्लुक इलेक्ट्रॉनिक आवाज के साथ है, रेडियो हो या टेलीविजन हो, इसीलिए ई आवाज, इलेक्ट्रॉनिक आवाज। और ये नाम तकरीबन 22 साल पहले रखा था, अब तो ई के नाम से बहुत सारे ई डॉक्यूमेंट्स, ई डॉक्यूमेंट्री और बहुत कुछ नजर आता है, मगर हमारा ई आवाज, इलेक्ट्रॉनिक आवाज से। हमारी वेबसाइट eawaz.com, हमारा फेसबुक ई आवाज फेसबुक पे आप देख सकते हैं और ये तमाम प्रोग्राम्स को आप वहां देख सकते हैं। आईपी बॉक्सेस पे हम पाकिस्तानी चैनल्स में ई आवाज के नाम से ही होते हैं। एनीवेज, बेहतर इसके कि मैं अगली बात करूं, एक वारिस शाह का एक कलाम मेरी नजर से गुजरा, मुझे बहुत अच्छा लगा। वो कहते हैं, इत्थे कईयां नू मान वफावां दा ते कईयां नू नाज अदावां दा, असी تیلے پتے درختاں دے سانو رندا خوف ہواواں دا. وارث شاہ صاحب کا کلام ہے, بہت خوبصورت. اینی ویز, آج کا ہمارا ٹاپک, میں اپنے مہمان کو سب سے پہلے ویلکم کرتی ہوں. جناب سمیع اللہ ملک صاحب, خوش آمدید اینڈ تھینک یو ویری مچ فار بینگ ود اس.
بہت شکریہ, جزاک اللہ خیر, بارک اللہ فی.
سر, وہ بیشتر اس کے کہ ہم آگے چلیں, ایک چھوٹی سی چیز میری نظر سے گزری. ایک جگہ پہ تو چار لوگ بیٹھے ہوئے تھے, ایک ڈپٹی کمشنر تھا, ایک سپرنٹینڈنٹ پولیس تھا, ایک منسٹر تھے اور ایک ٹیچر تھے. ٹیچرز کسی قوم کے افراد کے کردار کو کی تعمیر میں بڑا امپورٹنٹ رول پلے کرتے ہیں. تو ان سب نے کہا اچھا اپنی پروفائل شیئر کریں. جو ڈپٹی کمشنر صاحب تھے انہوں نے تو ایک لائن کے بیچ میں اپنی پروفائل شیئر کی. انہوں نے کہا جی ہم تو علاقے کے مالک ہوتے ہیں, جو چاہیں جہاں چاہیں جیسے چاہیں کر سکتے ہیں, کالا سفید گرے سب ہمارے ہاتھ میں ہے. ٹھیک جی. اس کے بعد باری آئی جو سپرنٹینڈنٹ پولیس تھے ان کی باری آئی, تو وہ کہنے لگے کہ بھائی ہر بندہ ہمارے کنٹرول میں ہے, ہم جس کو چاہیں جیل کے اندر بنائیں, اتنی ٹھکیس لگائیں کہ ہم ہر چیز ان سے بکوا سکتے ہیں. ٹھیک جی. اگلی بات آئی منسٹر کی. منسٹر صاحب کہنے لگے بھائی اپن کا تو جلوہ ہے, اپن کا جلوہ ہے اور کوئی مائی کا لال نہیں کہ جو ہمارا کچھ بگاڑ سکے. اب ٹیچر کی باری آئی. ٹیچر بیچارہ میرے جیسا کہتا بھائی اپنا تو کوئی روب دوب ہے کوئی نہیں, کوئی روب نہیں ہے. اور آج 21ویں صدی میں تو ویسے ہی ٹیچر کا روب کوئی نہیں رہا, بس ریسورسز بھی اتنے زیادہ نہیں ہیں, ہم تو مار مار کے مرغا بنا کے اتنا پیٹتے ہیں اور اتنا سبق پڑھاتے ہیں. اب یہ اسٹوڈنٹ پہ ڈیپینڈ کرتا ہے, اس کا دل کرے تو وہ ڈی ایس پی بن جائے, اس کا دل کرے تو سپرنٹینڈنٹ پولیس بن جائے, اس کا دل کرے تو وہ منسٹر بن جائے. بات یہ ساری کی ساری کس لیے ہوئی کہ ہمارا بیوروکریٹک سسٹم جو ہے وہ کیا ہے. یہ پاکستان از اے بیوٹیفل کنٹری بٹ انفارچونیٹلی پولیٹیکل انوالومنٹس میں جب پوزیشنز پولیٹیکلی ملنے لگی نا, تو لوگ ان کی جو اہم چیزیں تھیں ان کو بھولتے چلے گئے. بہرحال جناب سمیع اللہ ملک صاحب میرے ساتھ ہیں, وہی بتائیں گے کہ یہ پاکستان میں جتنے لوگ ان پوزیشنز کے اوپر ہیں بیوروکریسی میں جو لوگ ہیں, ظاہر ہے مختلف گورنمنٹس کے مختلف پولیٹیکل ادوار کے نوازے ہوئے لوگ ہیں, یہ سسٹم کو چلنے نہیں دیتے. اب یہ میری تھاٹ ہے, آپ کیا کہتے ہیں؟
اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. یا ایھا الذین آمنوا کونوا قوامین للہ شہداء بالقسط ولا یجرمنکم شنآن قوم علی الا تعدلوا ادلوا هو اقرب للتقوی واتقوا اللہ ان اللہ خبیر بما تعملون. صدق اللہ علیہ العظیم. رب اشرح لی صدری یمضی احلل عقدۃ من لسانی یفقہوا قولی ربنا تقبل منا انک انت السمیع العلیم. آمین یا رب العالمین.
آمین ثم آمین.
میں نے ابھی جو قرآن کی آیت پڑھی ہے, وہ آپ نے جو بڑے ایک تلخ لطیفے کے ساتھ اپنا انٹرو کا آغاز کیا ہے, حقیقت یہ ہے کہ اس سے مفر ممکن نہیں. جو آپ نے بات کہی درست فرمایا. میں نے قرآن کی آیت اس لیے پڑھی ہے کہ ابھی فوراً مجھے میرے ذہن میں آ گئی کہ اے ایمان والو, خدا کے لیے انصاف کی گواہی دینے کے لیے کھڑے ہو جاؤ, بلکہ کھڑے ہو جایا کرو. گرامیٹک بھی دیکھنا چاہیے. اور لوگوں کی دشمنی تم کو اس بات پر آمادہ نہ کرے کہ انصاف چھوڑ دو. انصاف کیا کرو کہ یہی پرہیزگاری کی علامت بھی ہے, بات بھی ہے. اور خدا سے ڈرتے رہو, شک نہیں کہ خدا تمہارے سب اعمال سے باخبر ہے.
بہت خوب.
میں اس آیت کے بعد آپ کو ایک دو بڑی عظیم المرتبہ شخصیات جو صاحب مقتدر تھی ان کا میں ذکر آپ کے سامنے رکھنا چاہتا ہوں. وہ دونوں بیٹھے کھانا کھا رہے تھے کہ کھانا کھانے کے دوران ہی ایک سائل آ گیا. اب آپ یہ دیکھیے کہ یہ دونوں عظیم المرتبہ شخصیات جو ہیں صاحب مقتدر, یعنی سائل کا فوراً سیدھا آ جانا اس بات کی گواہی ہے کہ کوئی پہرے دار نہیں, ان کے دروازے پہ کوئی چوکی دار نہیں ہے, کوئی دربان نہیں ہے جو کوئی روک سکتا. کبھی صاحب ابھی صاحب کھانا کھا رہے ہیں, بعد میں آ جانا, ایسی بات سیدھا آ گیا. اور اس نے کہا کہ آپ کھانا کھا رہے ہیں مجھے تو انصاف درکار ہے. تو دونوں سبل مطلب شخصیات نے ہاتھ کھینچ لیا کھانے سے, پوچھا بتاؤ کیا بات. تو سائل نے جو کہ یہودی تھا اس نے ایک سبل مطلب کی سطح اشارہ کیا اور کہا کہ میرا کیس ان کے خلاف ہے. تو فوری طور پہ جو دوسرے سبل مطلب تھے انہوں نے کہا کہ ابو حسن آپ بھی سائل کے ساتھ کھڑے ہو جائیں.
واہ.
یعنی کوئی لحاظ نہیں, قطن طور پہ کوئی ایسی بات نہیں, ابو حسن آپ اس سائل کے ساتھ کھڑے ہو جائیں. جب وہ کھڑے ہو گئے تو پھر سائل سے کہا بتاؤ تمہارا قضیہ کیا ہے, مقدمہ کیا ہے. کہا جی میں فلاں موقع پہ انہوں نے مجھ سے قرض لیا تھا, انہوں نے مجھ سے ایک رین خریدی تھی گدھے کی اور گدھے سمیت, اور انہوں نے اس کے مجھے پیسے وعدے کے مطابق لوٹائے نہیں. وہ سبل مرتبہ شخص جس کی صداقت اور امانت پہ فرشتے بھی گواہی دیتے ہیں, آسمان میں بیٹھے فرشتے جو ہیں وہ بھی ان کی گواہی دیتے ہیں, وہ اب عدالت کے کٹہرے میں کھڑے ہیں. اب یہ کیسی عدالت ہے کہ کچا مکان ہے, نہ وہ کمپیوٹر ہے, نہ کوئی دربان ہے, نہ سٹینو ہے, نہ کوئی کلرک ہے, سامنے سامنے باتیں ہو رہی ہیں. اور یہ بھی نہیں کہ جو جج ہے اس نے کسی کو لا کی ڈگری لے رکھی ہے, قانون پاس کیا ہوا ہے. ایسے بھی کوئی وکیل بھی وہاں نہیں ہے, نہ سائل کا وکیل ہے, نہ جس کے خلاف کیس کیا جا رہا ہے نہ ان کا کوئی وکیل. یہ ایسی کیسی عدالت ہے؟ اور وہ جامع کھڑے ہو گئے تو انہوں نے کہا کہ نہیں, میں نے تو پیسے ادا کر دیے ہیں اور میں اس کے لیے, ان کا آپ کے پاس کوئی گواہ ہے؟ انہوں نے کہا جی میرے دو بیٹے ہیں, میں ان کو گواہی کو بلاتا ہوں. تو اس سے پیشتر کہ سائل کچھ کہتا, جج نے خود ہی کہہ دیا نہیں وہ آپ کے بیٹے ہیں, ان کی گواہی قبول نہیں.
کیا بات ہے.
ان بیٹوں کی طرف کا اشارہ تھا, ان کی صداقت اور ان کی صداقت میں بھی فرشتے ناز کرتے ہیں.
سبحان اللہ.
وہ بیٹے جنہوں نے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی گود میں اپنا بچپن آنکھیں کھولی, گود میں وہ آنکھ بات کرنے سیکھی, رسول اللہ صلی اللہ علیہ وسلم کی زبان چوستے رہے وہ. جج نے کہا کہ نہیں ان کی گواہی قبول نہیں, وہ آپ کے بیٹے ہیں. ان کا جی میرا غلام ہے, اس سے پوچھ لیجئے, میں اسے بلا دیتا ہوں. انہوں نے کہا نہیں وہ آپ کا غلام ہے, اس لیے اس کی گواہی قبول نہیں.
صحیح.
انہوں نے کہا جی ان تینوں کے علاوہ میرے پاس اور گواہ نہیں ہے, کیونکہ جو غلام ہے اس کو میں نے پیسے دے کے بھیجے تھے, وہ دے کے آیا تھا, اور میرے بیٹے میرے پاس بیٹھے ہوئے تھے جب میں نے پیسے دیے. تو انہوں نے کہا کہ ابو حسن مجھے افسوس ہے کہ آپ گواہ پیش نہیں کر سکے, اس لیے آپ کو یہ پیسے دینے پڑیں گے. تو انہوں نے کہا حضور میرے پاس تو پیسے نہیں ہیں, غربت اور افلاس کا یہ عالم ہے, میرے پاس نہیں ہے. تو جج نے رونا شروع کر دیا. انہوں نے کہا اگر آپ کے پاس پیسے نہیں ہیں تو آپ مجھ سے مستعار لے سکتے ہیں, میں جانتا ہوں کہ آپ کی امانت پہ دیانت پہ جو ہے فرشتے جو ہے ناز کرتے ہوں گے, لیکن معاملہ یہاں پہ عدالت کا ہے. سبق پڑھ پھر عدالت کا, شجاعت کا, صداقت کا, کیا جائے گا تجھ سے کام دنیا کی امانت کا. یہ بہت پہلے بابا اقبال جی بات کہی.
صحیح.
اور جب وہ پیسے جب دینے لگے جو سائل کو, تو سائل نے فوراً کہا کہ بس مجھے یہی انصاف دیکھنا تھا, میں چاہتا ہوں, میں ایمان قبول کرنا چاہتا ہوں, میں ایمان قبول کرنے سے پہلے یہ مقدمہ آپ کی عدالت میں رکھنا چاہتا تھا. میری بہن عارفہ آپ کو پتا ہے کہ وہ دونوں صاحب المقدر اور صاحب عظیمت آدمی کون تھے, ایک سیدنا عمر فاروق تھے اور دوسرے سیدنا علی رضی اللہ تعالیٰ عنہ.
سبحان اللہ.
ہماری جان قربان ہو ان دونوں شخصیات کے اوپر. آپ اندازہ کیجئے کہ ان کی صداقت کا, دیانت کا, عدالت کا, شجاعت کا ساری دنیا اس کی گواہ ہے. حتیٰ کہ وہ لوگ جو کہ اسلام نے قبول نہیں کیا, آج جو باتیں کی تاریخ پڑھتے ہیں تو وہ بھی اس بات کی گواہی دیتے ہیں کہ اسلام جیسا جو عدالت کا نظام کسی کے پاس نہیں. کیا وجہ ہے کہ اسلام کے نام پہ بننے والی یہ ریاست پاکستان, اس کے اندر ہمیں ہماری ہمیں سب ہم سب ہمیں نہیں سب کو جتنے پاکستان بیٹھے ہیں عدلیہ سے بڑی شکایت ہے. آپ یہ دیکھیں کہ چند دن پہلے ایک سروے آیا, آپ یقین کیجیے سروے پڑھ کے میرا سر شرم سے جھک گیا. آج آپ گوگل کر کے دیکھیں تو آپ کو نظر آئے گا 128 ملکوں میں ہماری عدلیہ کا نمبر 121 نمبر ہے.
سیڈ ہے سر, سیڈ ہے.
آپ اندازہ کریں, مطلب شرم سے سر جھک گیا کہ وہ ریاست جس کو ہم نے کلمے کی بنیاد پہ اللہ سے منت کر کے سمجھ کر کے لیا تھا, وہ ریاست جو 27 رمضان المبارک کی مبارک شب کو ہمیں اللہ تعالیٰ نے عطا فرمائی, جس کے بارے میں ہم نے اللہ سے یہ وعدہ کیا تھا, وفو بالعہد تھا کہ پاکستان کا مطلب کیا لا الہ الا اللہ, یعنی گویا ہم نے اللہ سے یہ عہد کیا تھا کہ اللہ ہمیں ایسی ریاست, ایسا زمین کا ٹکڑا عطا فرمائے جہاں پہ ہم آپ کے نام کا قانون نافذ کر سکیں, قرآن نافذ کر سکیں. آج مجھے یہ بتائیے, میں آپ کو ایک اور مثال دے دیتا ہوں. آپ کو پتا ہے کہ ان دونوں ہمارے جسٹس فائز عیسیٰ جو ہے ان کے کیس کی سماعت چل رہی ہے اور بڑی دھوم ہے اس کی.
جی سر.
عمران خان ہمارے جو پرائم منسٹر ہیں وہ ورسز ان کا کیس ہے, اور ہمارے عارف علوی صاحب جو صدر ہیں انہوں نے ریفرنس بھیجا تھا کورٹ کے اندر, عمر میں چل رہا ہے. تو ان کی کیس کی سماعت کے اندر جسٹس عمرتا بندیال تھے, انہوں نے ایک فکرہ کہا, انہوں نے کہا کہ ہم جو جج جو ہے شیشے کے گھر میں رہتا ہے اور وہ قابل احتساب ہے, اسے بہت زیادہ احتیاط کرنی چاہیے. عارفہ بہن, جب میں نے وہ یہ فکرہ پڑھا, ان کا یہ کمنٹ پڑھا میں نے, تو مجھے, میں آپ کو پتا ہے کہ مجھے لکھنے کی بیماری ہے اور میں ایک ایک چیز جو بڑی حساس ہوتی ہے میرے دل پہ اثر بھی کرتی ہے, تو میں نے پوچھا کہ یہ کون سا شیشے کا گھر ہے. جج جو ہے, پہلی بات تو یہ ہے کہ جج کس کے سامنے جواب دے. اب ججوں سے کون سوال پوچھ سکتا ہے, کس کی مجال ہے کہ جج سے سوال پوچھ سکے وہاں پاکستان میں؟ ابھی تک یہ قضیہ کھلا ہی نہیں. مطلب پھر یہ ہے کہ اگر واقعی میں جسٹس صاحب اور عطا بندیال صاحب کی بات مان لوں کہ جج جو ہے وہ شیشے کے گھر میں رہتے ہیں, تو مجھے یہ بتائیے کہ آج اگر آپ عوام کو اس حق دے دیں تو کیا یہ شیشے کے گھر قائم رہ سکیں گے؟ کیا یہ شیشے کے گھر چکنا چوک؟ میں تو سمجھتا ہوں کہ ان کے تو ذرے بھی نہیں ملیں گے, ایسے برسیں گے. بتائیے, آپ دور نہ جائیں, اگر کوئی آج عدلیہ سے غلام قادر اور غلام سرور کے بارے میں پوچھ لے تو اس میں تو توہین عدالت لگا دی جائے گی اور سیدھا اسے جیل میں بھیج دیا جائے گا. یہ رحیم یار خان کے دو بھائی تھے غلام سرور. جب سپریم کورٹ نے انہیں باعزت طور پہ بری کر دیا اور جو قاتل تھے انہوں نے آ کے اپنا جرم تسلیم کر لیا, تو سپریم کورٹ کو پتا چلا کہ ان دونوں حضرات کو تو ہائی کورٹ کے حکم سے 2 سال پہلے پھانسی بھی لٹکایا جا چکا ہے. پھر آپ دور نہ جائیں, اسی عدالت کے اندر آپ کو پتا ہے کہ ابھی چند بہت دور کی بات نہیں, جسٹس ثاقب انصار صاحب جنہوں نے ڈیم کے نام پہ کروڑوں اربوں روپے کا فنڈ اکٹھا کیا, اس میں ہم بھی شامل ہیں.
ساری قوم ان کے ساتھ کھڑی ہو گئی تھی. اینڈ ہاؤ ڈیئر کہ انہوں نے وہ غائب ہو گئے.
شفافیت کا یہ عالم رکھا ہوا تھا کہ وہ چھاپے مارتے تھے, خود ہی نکل جاتے تھے. یعنی وہ جو پولیس کا نظام, یہ سارے اختیارات انہوں نے اپنے ہاتھ میں لے لیے اور اپنا وہ جہاں چلتے تھے ساری حکومت کے ساتھ چل رہی تھی. اب آپ یہ دیکھیے کہ ان کے حکم سے ایک پان فروش پکڑا گیا, اور اس پان فروش کی کاروبار سے اندازہ لگا کتنا پیسہ والا ہوگا. پان فروش کھوکا سا لگایا ہوا تھا اس نے, اور اسے 6 دن کی سزا ہوگی, 5 دن کی سزا ہوگی, اسے 5 دن کے جیل بھیج دیا گیا. میری بہن, آپ کو پتا ہے کہ وہ 5 دن کی سزا ختم کرنے کے لیے اسے کیس کا جو لگا, 6 سال کے بعد اسے رہائی ملی جیل سے. یہ وہ فیکٹس ہیں جو میں آپ کے سامنے رکھ رہا ہوں, یہ وہ چیختے ہوئے فیکٹس ہیں, وہ چیختے حقائق ہیں جو کہ خدا داد پاکستان کی ریاست میں آپ کے سامنے رکھ رہا ہوں, بے شمار ایسی چیزیں.
سر مگر میں آپ کی بات سے بالکل بجا ہے, جب وہ چھاپے مارا کرتے تھے, جایا کرتے تھے, تو بھی ہم آپ صلی اللہ علیہ وآلہ وسلم کے زمانے میں مڑ جایا کرتے ہوتے تھے کہ راتوں کو جا کے وہ دیکھا کرتے تھے کہ لوگ سکون سے رہ رہے ہیں کہ نہیں, تب بھی لوگوں نے بڑا اپریشیٹ کیا تھا. المیہ یہاں پہ جو مجھے لگتا ہے وہ یہ کہ دیز آر آل پولیٹیکل پوزیشنز. پاکستان کے قانون کے لحاظ سے جتنے ججز بنتے ہیں ایک سینیورٹی گراؤنڈز کے اوپر بنتے ہیں, ان کو امتحان پاس کرنے پڑتے ہیں. چند ایک اپوائنٹمنٹس ہوا کرتی تھیں جو کہ جو لوگ کوالیفائیڈ ہوتے تھے, کوالیفائیڈ لوگوں کو اپوائنٹ کیا جاتا تھا. بٹ اب ایک عرصے سے پولیٹیکل انٹروینشن اتنی ہو گئی, اتنی پولیٹیکل مداخلت ہو گئی کہ جتنے ججز ہیں ان کو پتا ہے کہ ہمیں تو پولیٹیکلی اپوائنٹ کیا گیا ہے, یعنی کوئی پرسان حال نہیں. وہ ایک حکومت کا وفادار ہے, وہ دوسری حکومت کا وفادار ہے. تو میرا کہنے کا مقصد یہ ہے کہ سسٹم کو کرپٹ تو میں نے اور آپ نے کیا, कि डायरेक्टली या इनडायरेक्टली, क्योंकि जो पॉलिटिशियंस बैठे हैं उनको कौन लेके आता है, मैं और आप?
तो बात बिल्कुल आपने दुरुस्त फरमाई, मैं आपसे ये महज कर दूं कि
अलमिया ये है ना
जी, मैं इस अलमिया की तरफ इशारा करने लगा हूं, आपके सवाल का जवाब बराह रास्त देने में कोशिश कर रहा हूं मैं। जब पाकिस्तान बना तो हमारे पहले चीफ जस्टिस थे जस्टिस रशीद साहब, उन्होंने इस आजाद अदलिया की बुनियाद रखी और बड़ी खूब रखी और उस पर वो काम भी चलता रहा। लेकिन उनके बाद हमारी अदलिया का जिस जो सवाल चुकता हुआ सवाल आपने अभी मुझसे पूछा है, उसकी बुनियाद तो जस्टिस मुनीर ने रखी। नजरिया जरूर जब आ गया हमारे सामने, जब अयूब खान का मार्शल्ला लगा तो आप देखिए उस मार्शल्ला को जायज करा देने के लिए नजरिया जरूरत ईजाद हुआ। तो खुद अयूब खान के सामने वो जज बैठे हुए तो बात कर रहे थे, तो उन्होंने कहा कि आप कह तो रहे हैं कि नजरिया जरूर मार्शल्ला दुरुस्त है, लेकिन इसके हक में हम क्या दलील दें? उन्होंने कहा कि बड़ा आसान है, आप एक जलसा जो है किस्सा खानी बाजार में करें, वहां लोगों को बिठाएं, लोग कहें कि जी हम इन सियासतदानों से तंग हैं, हमें नहीं चाहिए, हमें फौजी हुकूमत मंजूर है। एक जलसा लाहौर में करवाएं, एक कराची में कराएं और एक ढाका के पल्टन गार्डन में, पल्टन ग्राउंड में करवाएं, ये चार आ जाए, ये दलीलें हैं। अब मुअर्रख ये लिखता है अपनी किताब के अंदर कि खुद अयूब खान ने कहका लगाया इस बोधी दलील के ऊपर जो कि जस्टिस से बता रहे हैं। फिर आप ये देखिए कि उसके बाद जिस एआर कार्नेल्स हमारे माथे का झूमर हैं, जिससे उसम ज्ञानी जो हमारे पाकिस्तान में गुजरे हैं, लेकिन आप ऐसे जो जिन ईमानदार जजों का मैं नाम ले रहा हूं तो उंगलियों पे गिने जा सकते हैं। अब पाकिस्तान को बने हुए आप देखिए 7 दहाइयों से ज्यादा अरसा गुजर गया। आप मुझे बताइए अदलिया को बड़ा आसान तरीका बताइए, या अदलिया ने क्या किया? पिछली दफा जब जस्टिस इफ्तिखार थे जिन्होंने खुद मुशर्रफ को आइन में तब्दील करने का हुक्म भी यानी इजाजत भी मरहमत फरमा दी थी, इजाजत दे दी थी, यही नहीं कहा था कि नजरिया जरूरत के मुताबिक, उन्होंने अदलिया का आइन में भी तब्दीली का यानी उनको इजाजत दे दी थी, इससे पहले भी हुआ था। होता क्या है कि हमारे यहां एक बहुत बड़े आईनी जादूगर हैं पीरजादा साहब, वो ज़िया अलग से लेकर मुशर्रफ तक उन्होंने ऐसे से आईनी मुश्काबियां खोली हैं कि उस पर बात करें तो वो बहुत कम है, वो कहीं ना कहीं नजर जरूर को ढूंढ निकालते हैं। आप देखें जो अयूब खान के जमाने के अंदर ही, अच्छा होता क्या है कि हमारे मुल्क के अंदर जो जिस अदलिया के जज ज्यादा मुशर्रफ इंसाफ पसंद होते हैं उनको फिर उनकी उनको सजा भी दी जाती है, उनके यानी टेन्योर के अंदर ही सजा दे दी जाती है ताकि उन्हें पता चल जाए कि तुम हमारे खिलाफ इतना साहबगोई का दावा रखते हो तो देखो हम तुम्हें बताते हम क्या। फिर दूसरी बात यह है कि जब वो बाज नहीं आते तो फिर उन्हें बाज का ऐसे किसी कमीशन ऐसे किसी ट्रिब्यूनल का इंचार्ज बना दिया जाता है जहां पे उन्हें कदम कदम पर रसवाई का मुंह देखना पड़ता है। ऐसे ही हमारे एक जज थे एस ए रहमान, मुझे फौरन याद आ गए, एस ए रहमान बड़े एक ईमानदार जज थे, जब वो हुकूमत किस तरह काबू नहीं आते थे और हुकूमत में बड़ी सख्त उनकी गिरफ्त भी होती थी, तो उनसे बड़ी तंग थी, उन्होंने एक ट्रिब्यूनल का अगरतला साजिश केस का ट्रिब्यूनल का इंचार्ज बना दिया, तो उन्होंने इनकार कर दिया, उन्होंने कहा कि इसके लिए अगर आपको कोई जज लेना है तो ढाका हाईकोर्ट से ढाका सुप्रीम कोर्ट से ले आप, वो ज्यादा मुनासिब हो गया, ये केस वहां का है। लेकिन हमारे एस एम जफर साहब मेरे बड़े ही कर्म फरमा है, मेरे बड़े अच्छे बुजुर्ग हैं, तो उन्होंने एक फिक्र कहा, उन्होंने कहा कि ये आप से अगर आप आएंगे आप इस टर्नल के इंचार्ज बनेंगे तो ये है कि इस अदालत की तौकीर वापस लौट आएगी, तो उन्होंने इस फिक्रे के बाद जो है उसके टर्नल का चेयरमैन बनना पसंद कर लिया। और जब वो तहकीक के लिए जब ढाका गए तो आप देखिए कि जब वो ढाका में थे तो उसी जिस रेस्ट हाउस में ठहरे हुए थे उस रेस्टोरेंट पर आपको आग लगा दी गई और बड़ी मुश्किल से वो अपने पजामे और कुर्ते और चप्पल में भाग के एक क्वार्टर था एक मुलाजिम को उसमें जाकर छुप के उन्होंने जान बचाई। फिर जब वो बच गए तो उसके बाद उन्होंने अपना अजम वही जारी रखा कि मैं तहकीक करूंगा। उन्होंने ये भी कहा कि मुझे पता है कि मुझ पर हमला कहां से हुआ, किसने करवाया। तो हुआ क्या कि जो अगरतला साज का जो मुजरिम पकड़ा हुआ सार्जेंट उसे जेल से बाहर लाते हुए उसे गोली मार दी गई, जिससे तहकीक करने जिसको तलब किया था एस ए रहमान साहब ने उसको गोली मार दी गई। ये तो हाल है यानी जहां पे आप आजाद अदलिया मांग रही हैं, आजादी की बात कर रही हैं, मतलब आप देखिए ना मुकन्ना और जो एग्जीक्यूटिव उसके अंदर फर्क क्या है। फिर ये है कि आपने जो बात की कि ये सियासतदान की बात की, आप देखिए कि हमारे जस्टिस सज्जाद हुसैन शाह وہ بینگ جج انہوں نے زرداری پریزیڈنٹ تھے، زرداری کی گاڑی کا انہوں جو گیٹ کھولا، جا کے خود ان کی کار کا گیٹ کھولا، اور اسی ہے وہاں پہ آپ دیکھ لیجئے بعد میں وہ چیف جسٹس بنا دی گئی آؤٹ آف دی وے، یعنی انہیں چیف جسٹس بنا دیا گیا. اب ایک جسٹس جو ہے وہ ایک عام سیاستدان کا جب گاڑی کا جا کے دروازہ کھولے گا تو عام پبلک میں کیا اثر پڑے گا؟ آپ مجھے یہ بتائیے کہ جب وہ کھانا کھا رہے تھے تو عظیم المرتبہ آدمی، ان سے بڑے کوئی آدمی ہو سکتی ہے کیا؟ ان کی حکومت تو آپ یعنی اگر دیکھا جائے تو اسلام میں سب سے بڑی حکومت حضرت فاروق کی تھی، تین بر اعظموں پہ ان کی حکومت تھی، ان کا سکہ چلتا تھا، ان کا حکم چلتا تھا. انہوں نے کھانا کھاتے ہوئے فوراً یہ کہہ دیا ابو حسن کھڑے ہو جائے، آپ ساحل کے ساتھ کھڑے ہو جائے، آپ کے خلاف جو ہے مجھے اب آپ کا مقدمہ سننا ہے. ان کے در پہ تو ان کے دروازے پر کوئی دربار نہیں تھا، کوئی چوکیدار نہیں تھا، کوئی وکیل نہیں تھا، کوئی پکی عدالتیں نہیں تھی، کمپیوٹر نہیں تھے، ایسی کوئی ترقی یافتہ چیزیں نہیں تھیں. وہ کیسا دور تھا جس کو آج کی تاریخ، آج کی جدید تاریخ جو ہے بڑے سنہری حروف سے یاد کرتی ہے. صرف مسلمان ہی نہیں، جو مسلم ہیں اور بہت سے لوگ ہیں وہ بھی ان کو یاد کرتے ہیں، ان کی تاریخ یاد. آپ دیکھیں انہوں نے کتاب لکھی 100 بڑے آدمی، اور 100 بڑے آدمی میں پہلا نمبر جو ہے رسول اللہ اسلام، اور لکھنے والا جو ہے بہت بڑے پادری کا بیٹا. آپ اندازہ کریں جس نے یہ کتاب لکھی
صحیح،
اور پھر اس نے اپنی کتاب پہ سٹینڈ لیا، مقابلہ کیا اپنے سارے معاشرے کا کہ میں نے جو لکھا ہے صحیح لکھا ہے، اور ثابت کیا کہ میں نے صحیح لکھا ہے.
ہم تھوڑی سی ایک چھوٹی سی بریک لیتے ہیں اور واپس آتے ہیں. سمیع اللہ ملک صاحب، میں بلکہ جب بات کرتی ہوں ایوب خان کے دور کا ذکر آیا، یہ وہ دور تھا جب قدرت اللہ شہاب صاحب نے بھی بہت ساری چیزوں کو پوائنٹ کیا ہوا. اب ان کی کتاب میں نے بلکہ اب دوبارہ نکالی ہے شہاب نامہ، اس کو پڑھنے کے لیے بہت ساری چیزیں اس کتاب میں بھی مینشنڈ ہیں. ہم ایک چھوٹی سی بریک لیتے ہیں، واپس آتے ہیں، ہمارے ساتھ رہیے گا.
You are listening to WTUR 770 AM, Youngstown, Toronto.
As students return to classrooms, we have taken steps to help ensure schools have been made as safe as possible. Ontario's School Safety Plan has been developed in consultation with the Chief Medical Officer of Health. Further protections to prevent the spread of COVID-19 include strengthened masking requirements, enhanced cleaning, expanded targeted testing, and stricter student screening. To learn more about school health and safety measures, please visit ontario.ca/reopening schools. Paid for by the Government of Ontario.
کہتے ہیں کہ مایا کو کھینچے مایا کر کر لمبے ہاتھ، ہیری سون دا میجسٹک مارگیجز کے ساتھ ریزیڈینشل کمرشل مارگیج ری فائنینسنگ آپ نے کرنی ہے، کسی قسم کی انویسٹمنٹ پراپرٹی لینی ہے، سارے بینکرز اور لینڈرز کے ساتھ ڈیپ تعلقات ہیں ان کے، آپ کو فائنینسنگ کا بندوبست دیا جائے گا اور چارجز بھی کوئی نہیں دینے پڑیں گے. ہیری سون جی بڑی کمال کی تگڑم لڑا سکتے ہیں، بس آپ کال کر لیجئے اور پیسے کا رینج ہو جائے گا. $228 سے $1000 مہینہ کیسے بچا سکتے ہیں؟ کال ہیری سون now 6472281000 Harry Sond of Majestic Mortgages.
Asian Food Center 905-793-1338. آپ کے کچن کی تمام ضروریات ایک ہی چھت تلے. فروٹس اینڈ ویجیٹیبلز، گروسریز اینڈ سٹیبلز، ڈیری اینڈ ایگ، بیوریجز اینڈ کنفیکشنری، برانڈیڈ فوڈز، پرسنل کیئر اینڈ ہاؤس ہولڈ، سویٹس اینڈ سموساز. آرڈر ناؤ فار ان سٹور فری پک اپ 905-793-1338. ہوم ڈیلیوری از آلسو اویلیبل. ایشین فوڈ سینٹر 905-793-1338. ایشین فوڈ سینٹر.
کر لینا ہو یا پھر جس کر نہ ہو، ہر کام سفر کو کال کرو،
تین دس کرنے کا گھر ہو کے دادا،
ہر کام سفر کو کال کرو.
برسوں سے جانا پہچانا قابل اعتماد نام ریئل اسٹیٹ کی کسی بھی ضرورت کے لیے کال کیجیے 6478986245 6478982445 سٹیز کے ریئل اسٹیٹ کی.
کہیں مارگیج نہیں مل رہی، جھٹ پٹ مارگیج دلا کے ساری مشکل کر دیں گی آسان. 11 سال سے زیادہ تجربہ اور ایک بھروسہ مند نام. ہر قسم کی ریزیڈینشیل یا کمرشل مارگیج کے لیے مارگیج الائنس کی جیسمین پرمار سے رابطہ کریں. ری فائنینسنگ آپشنز، رینیول آپشنز، مارگیج ڈیفیکلٹیز، ڈاؤن پیمنٹ ایشوز، سیلف امپلائڈ، پرائیویٹ فنڈز، سیکنڈ مارگیج کے لیے کانٹیکٹ کریں موسٹ ٹرسٹ وردی جیسمین پرمار سے. نمبر ٹو کال 6479235659 6479235659. لائسنس نمبر 10530.
Our loan and credit card bills keep piling up. We have no money to pay them with our limited income.
I'm afraid we're going to go bankrupt and lose our house, business and all assets. Is this why we immigrated to Canada?
Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munabbar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munabbar at 416-428-2165. That's 416-428-2165.
Roasted Chicken, world's best spicy chicken, Albeg style. Best chicken sandwiches in GTA, 50% less greasy and oily. Roasted Chicken is located at 1758 Lawrence Avenue East at Victoria Park. Delivery available with Uber, DoorDash, Skip the Dishes. Business opportunities available. For more information, call 647-748-3444. That is 647-748-3444.
Ayyo, who is the stager?
Complete home furniture and appliances, latest style, color, fabric, golden, yapper, silver, modern, traditional, contemporary furniture and decor. Complete home furniture and appliances. Must see, must visit a designer's collection and affordable price.
Seeing is believing. Complete home furniture and appliances.
No cost, free advice. 547 Steeles Avenue East in Brampton. 905-244-4663. 244-4663.
Radio Sazorama. Music, news and information. Messages and chit-chat.
بہت شکریہ سمیع اللہ ملک صاحب میرے ساتھ ہیں اور یقیناً پاکستان کے جسٹس سسٹم پہ بات کر رہے ہیں. ظاہر ہے یہ تمام کے تمام مسائل میں اور آپ روز ٹیلی ویژن پہ دیکھتے ہیں, سنتے ہیں, پڑھتے ہیں. وہ ایک کسی نے کہا نا کہ جب تمہیں کسی شہر میں چوروں کو حکمران بنتا دیکھو تو دو چیزیں اس کے لیے رسپانسبل ہو سکتی ہیں, ایک تو سسٹم بہت کرپٹ ہے, نمبر دو یا پھر وہاں کے عوام بے شعور ہیں. بہرحال میں اس پہ کوئی پوائنٹ نہیں لینا چاہتی. قرآن پاک کی ہی ایک آیت ہے, وَأُفَوِّضُ أَمْرِي إِلَى اللَّهِ. یعنی یہ جو جج کی پوزیشن ہے یہ بڑی سیکرڈ مقدس مقام ہے. یعنی اللہ سبحانہ و تعالیٰ سب سے بڑا جج ہے جس کے پاس کسی وکیل کی ضرورت نہیں, کسی گواہ کی ضرورت نہیں ہے. اور ایک شخص جو ایک زمانہ تھا ہم ویلیوز کو گنوا بیٹھے, ایک زمانہ تھا کہ ہم ان چیزوں سے خوف زدہ ہوا کرتے ہوتے تھے. یعنی سب سے بڑی کتاب جو زندگی کا لایا عمل دینے کی ہے قرآن پاک ہے. ہم نے تو اس کو ایک سائڈ پہ کر دیا. وہ کہتے ہیں اللہ تبارک و تعالیٰ نے قرآن پاک میں کہا کہ مت بیچو قرآن کی آیات کو, مگر ہم اپنے مقاصد کے لیے شاید وہ بھی کر گزرتے ہیں. میں یہ جو آیت ہے وہ اُفَوِّضُ أَمْرِي إِلَى اللَّهِ, کہ میں اپنا معاملہ اللہ پہ چھوڑتا ہوں. لوگ اس لفظ سے ڈرا کرتے ہوتے تھے کہ انصاف کو پورا کرنا, مگر سمیع اللہ ملک صاحب میرا کنسرن جو ہے یعنی آئیڈینٹیفائی دا پرابلم. جیسے میں نے آپ سے کہا کہ غلط جج ہیں تو یا تو سسٹم کرپٹ ہے. سسٹم کرپٹ ہونے کی کیا وجہ ہے کہ ہمارے پولیٹیشنز پولیٹیکل اپوائنٹمنٹس کرتے ہیں اور اپنے ذاتی مفادات حاصل کرنا چاہتے ہیں. یعنی ذاتی مفادات کے لیے اگر وہ اپوائنٹ کرتے ہیں تو قانون تو پھر ایک مذاق ہو گیا نا. آپ کی مرضی کا شخص ہے, آپ جو فیصلہ چاہیں اس سے لینا چاہتے ہیں. اگلی بات کہ عوام بے شعور ہیں. یعنی اگر گورنمنٹ اپنے ذاتی مفاد, اپنے ذاتی مقاصد کے حصول کے لیے ایسے لوگوں کو اپوائنٹ کرتی ہے جو ایلیجیبل نہیں ہوتے اس پوائنٹ کے لیے, تو وہاں عوام کو اپنے کنسرنس کو رجسٹر کرانا کرنا ان کو کروانا چاہیے. اور آپ جیسے شخص, یعنی اللہ تبارک و تعالیٰ نے قلم کے بارے میں پہلی آیت تھی اس کے اوپر آئی ہے, مگر لکھنے والا لکھے, لوگوں کو بیدار کریں. ہم اور چیزوں کے لیے تو برین واشنگ کر رہے ہیں, مگر ہم اپنے پولیٹیشنز کی इस चीज के ऊपर, गवर्नमेंट की इस चीज के ऊपर कि ये जो पॉलिटिकल अपॉइंटमेंट है ये नहीं होनी चाहिए? कितना पैसा पाकिस्तान के पास वैसे ही पैसे की कमी है, यानी जजेस जो गरीब आदमी है उसका मुकदमा लटकता रह जाता है, पेरोल नहीं मिलता, जिसकी ताकत है मनी टॉक्स वाली बात है उसको पेरोल्स भी मिलते हैं, उसके फेवर में भी फैसले होते हैं, वो गाड़ियां भी चढ़ा दे लोगों के ऊपर तो उसके अगेंस्ट भी कोई फैसला नहीं आता। दे फाइंड लूप होल इन एवरीथिंग इफ द पर्सन हैज मनी। मेरा तो कंसर्न ये है कि इसकी कोर कॉज क्या है कि हमारे जजेस जो हैं वो, यानी उनका मर्तबा वही है कि जमीन पे रहते हुए वो जज हैं। वैसे तो अल्लाह ताला सबसे बड़ा जज है मगर जमीन पे रहते हुए उनको मुकर्रर किया जाता है। व्हाई दे आर नॉट ऑनेस्ट टू देयर प्रोफेशन?
बहुत शुक्रिया। मैं इसकी वजाहत कुछ इस तरह करूंगा कि हमारा जो आईने पाकिस्तान, जो कॉन्स्टिट्यूशन है हमारा पाकिस्तान जिसके तहत मुल्क चलाया जाता है और चलाया जाना चाहिए, उसका आर्टिकल 204 वो कुछ अबहाम और कुछ वजाहत के साथ ये कहता है कि अगर किसी भी जेर समात मुकदमे में ऐसा अजहार ख्याल किया जाए जो तासब की मबनी हो या मुकदमे के खिलाफ उसके हक में या उसके खिलाफ फजा बना दे तो वो तौहीन अदालत, या ऐसा अमल जो फैसलों पर असरअंदाज होने के लिए किया जाए या अदालतों में किसी जज को स्कैंडलाइज किया जाए जैसे फायदी साहब को किया जा रहा है, या अदालतों के खिलाफ नफरत फैलाना, उसका मजाक उड़ाना, ये सब अदले की तौहीन में शामिल किया जाता है। अब इस आर्टिकल की रोशनी में अगर आप देखें आरफा बहन, तो आजकल हमारा जो सोशल मीडिया है सारे का सारा उसका उसका वो तो दिन में हजारों मरतबा तौहीन अदालत कर रहा है। अगर ये वाकई तौहीन अदालत है तो फिर अदालत इन पे हाथ क्यों नहीं डालती? अगर अदालत हाथ डाले तो फिर तो कई सौ बरस दरकार होंगे। आप मुझे बताइए कि आज तक किसी ने इस पे हाथ नहीं डाला अभी तक। मैं ये समझता हूं कि पाकिस्तान में अतली का जो मजबूरी किरदार है वो हमारे दर्जनों जजों का झुक जाना, ये है सबसे बड़ी उसकी तौहीन। अब आप देखिए मुशर्रफ के जमाने में जब इफ्तिखार जिस इफ्तिखार की बात आई तो क्या दर्जनों जज झुक नहीं गए? कुछ अगर हट गए, कुछ कुछ उन्हें गाह नहीं उठाया, लेकिन बाकी जो झुक नहीं, क्या झुक नहीं गए? जिससे डोगर का नाम कौन ही जानता, उसने क्या क्या किया? मेरी दानिश में अदले की तौहीन जो आम अफराद है वो आम अफराद या मीडिया नहीं करता, या मीडिया के तबसरे या तज्जिये नहीं करते, या मैं और आप जो प्रोग्राम कर रहे हैं हम नहीं करते। हम तो वो चीखते हुए फरियादें सामने लाना चाहते हैं जजेज हजरात के जमीर को जगाने के लिए, किनके बारे में उनको पता है, किनके बारे में क्या हो रहा है। मैं कहता हूं कि अदलिया की तौहीन तब होती है जब ताकतवर अफराद जो है अदलिया को एक आम जिन समझ के खरीद लेते हैं, अपने काबू में कर लेते हैं। अहले खाना को इस तरह धमकाया जाता है कि उन्हें उन्हें अपनी जान के लाले पड़ जाते हैं, ये है तौहीन अदालत। अब आप मुझे बताइए मावरा अदालत जो कत्ल होते हैं क्या ये तौहीन अदालत नहीं? क्या इससे अदलिया की तौहीन नहीं होती? मामूली जरायम के मुलजम जो है बरसों जेलों में सड़ते रहते हैं। मैंने इसे बताया कि एक पान वाले को 5 दिन की सजा दी गई, 6 साल के बाद उसकी रिहाई हुई, क्या ये अदली की तौहीन नहीं है? अब मुझे ये बताइए कि जब बेखता लोगों को लापता कर दिया जाता है, उनकी माएं बीवियां बहनें बच्चे जब सड़कों पर आके पीटते हैं रोते हैं, क्या ये अदली की तौहीन नहीं है? क्या अदली की इज्जत पर सुत हरफ नहीं आता जब ये लोग चीखते हैं इंसाफ मांगते हैं? अब मुझे ये बताइए जब ये मुकद्दस हमारी जो मखसूस मुकदमा में इंसाफ के जो मुकद्दस देवी जो है ये लंबा घूंघट तान के बैठ जाती है और चेहरा से इसका घूंघट सिर्फ वही ताकतवर अफराधी उठा सकते हैं तो उस वक्त अदालत की तौहीन होती है। वही हदक में अब मैं एक और बात भी यहां से ये कहना चाहता हूं जो आपने सवाल किया है, हम वैसे कौम भी करप्ट हो चुके हैं, हमें इस बात का भी एतराफ।
कुरान पाक में अल्लाह ताला बिल्कुल ये कहते हैं कि जैसी कौम है वैसे ही उनके लीडर्स हुआ करते होते हैं। इसका मतलब है कि कसूर हमारा अपना है,
ये जजेस भी आखिर हम में से हैं। अब ये देखिए कि मैंने जब जिससे इफ्तिखार का मामला मिशर के खिलाफ हुआ तो आप मेरी वेबसाइट का बड़ी मोहब्बत से कमाल मेहरबानी से जिसका जिक्र फरमाती है उसमें देखिए, उसमें दर्जनों के हिसाब से मेरे आर्टिकल्स पड़े हुए, इंटरव्यू पड़े हुए हैं जो कि मैंने आजाद अदलिया के बारे में लिखे, आजाद के बारे में कहे भी, और मुझे उसकी, मैं आज आपके सामने इतराफ कर रहा हूं, मुझे उसकी सजा भी मिली, मैंने उसकी सजा भी भुगती। लेकिन ये अल्हम्दुलिल्लाह
आज थोड़े से आप वो कहते हैं ना बड़ी एहतियात से बैटिंग कर रहे हैं।
میری دراصل میرا میری جو باتیں ہیں میرا اوڑھنا بچھونا میری باتیں میری آپ بھی سمجھتی ہیں میں آپ ہی کی باتیں کر رہا ہوں عوام کی باتیں کر رہا ہوں. جب بات یہ ہے کہ جب ہم اپنے پورے معاشرے کے انحطاط پذیر پر نوحہ کرنا ہوتے ہیں تو اس میں ہماری عدلیہ بھی شامل ہے ہمارے دوسرے ادارے بھی شامل ہیں. ہم سب کرپٹ ہیں سب سب چور ہیں بد اخلاق ہیں بھٹکے ہوئے ہیں.
سیڈ ہے سر سیڈ.
کیسے کہہ دیں کہ یہ عدلیہ جو ہم میں سے اٹھنے والے چند عقل افراد جو ہم چن کے لاتے ہیں یہ بالکل غلطی سے معاورہ ہوں گے. لیکن بات یہ ہے کہ ہمارے پاس وہ منصب نہیں جو منصب ان کے پاس ہے. اگر جج یہ کہتا ہے خود اپنے ساتھی جج کے بارے کہ ہم شیشے کے گھر میں رہتے ہیں تو پھر اسے سوچنا چاہیے نا کہ شیشے کے گھر میں پتھر تو آ سکتا ہے اور وہ کیسے اپنے آپ کو بچائیں گے. اس کو بچانے کا طریقہ یہ ہے کہ انصاف مہیا کیا جائے انصاف دیا جائے انصاف لیا جائے. اور وہ جب ہم اپنے نام کے ساتھ لاحقہ رکھتے ہیں محمد احمد عبداللہ وغیرہ وغیرہ سارے نام سمیع اللہ سب
very sad, very sad.
تو کیا ہمیں یہ نہیں پتا کہ ہمیں مرنے کے بعد حساب دینا ہے. وہاں پہ آپ کی زبان پہ بند آپ کی زبان بند کر دی جائے گی پہرہ لگا دی جائے گا آپ کے تمام اجزاء وہاں پہ گواہی دیں گے. اب تو یہ بات بتانا ثابت کرنا بڑا آسان ہو گیا اس لیے کہ جب کبھی آپ ٹاک شو دیکھتے ہیں تو مختلف سائنسدانوں کے جو پرانے جو کلپس ہوتے ہیں وہ اینکر لگا سامنے دکھا دیتا ہے اس کو یا تو جو اس کا جو مخاطب ہوتا ہے اس کو یعنی شرمندہ کرنے کے لیے یا اس کو بتانے کے لیے کہ تم نے پہلے یہ کیا کہہ رکھا ہے. اور پھر وہ مختلف تعویلیں پیش کرتا ہے اس بیان کی اور بات کا شرمندہ بھی ہوتا ہے. اب مجھے یہ بتایا جائے کہ جب وہاں پہ کیا اللہ کے اپنے کیمرے کام نہیں کر رہے جب اللہ زبان پہ مہر لگا
رہے. یہاں پہ میں آپ کا تجربہ بہت زیادہ میں تو بہت ہی کمزور سا اور میں تو زندگی کو ہنس کے بول کے گزارنے والوں میں سے تھی مگر دیز آر ہارٹ بریکنگ تھنگس. ابھی آپ جو بات کر رہے ہیں نا کہ پولیٹیشینس پوری دنیا کے پولیٹیشینس دے آئی انڈرسٹینڈ کہ دے مینیپولیٹ دے پلے وتھ پیپل مائنڈ دے پولیٹیشینس. مگر دیکھیے ایک مرتبہ ہوتا ہے کہ آپ جج ہیں آپ کی پوزیشن کیا ہے جج کا رتبہ کیا ہے. تو میرا تو کنسرن صرف یہ ہے نا کہ پولیٹیشینس از اے پولیٹیشین ٹھیک ہے اس نے تو ہیز ٹو پلے ود مائی مائنڈ مگر جج کی جو پوزیشن ہے دیٹ از اے ٹوٹل ڈفرنٹ پوزیشن. زمین کے اوپر جج کیا ہے انصاف کرنے والا یعنی اس کا رتبہ زمین پہ اللہ تعالیٰ نے اتنا کمال کا رتبہ دیا ہے مگر وہ ڈس آنیسٹ ہیں. یہاں پر کیا ہمارا تعلیمی نظام میں کوئی فرق ہے یا ہم نے ریلیجن کو فار گرانٹیڈ لیتے ہوئے قرآن کی انڈرسٹینڈنگ نہیں ہمیں کہ ہمیں معلوم ہو سکے کہ اس مرتبے اور اس پوزیشن کی ریسپانسبلٹیز کیا ہیں.
آپ نے جو آخری فکرہ یہ فرمایا کہ ریلیجن کو ایز اے گرانٹیڈ ہم نے لیا ہوا ہے
جی
دیکھیے بات بالکل درست ہے. ہم نے اپنے امتحانات اور ڈگریاں یہ کاغذ کی ڈگریاں لینے کے لیے ہم نے سال ہا سال محنت کی سی ایس ایس کے امتحان دیے سی ایس پی کے امتحان دیے لا پاس کیا اور پتہ نہیں کیا کیا ہم نے اپنی راتوں کو جو ہے ترج کر دیا اس ڈگریاں لینے کے لیے. لیکن جو سب سے بڑی قانون کی کتاب ہے جو کہ ہماری زندگی کی راہ عمل ہے جو کہ ہماری زندگی کے تمام معاملات تمام مشکلات کا علاج بتاتی ہے قرآن کیا ہم نے اس کو پڑھنا کیا اس کو سمجھنے کی کوشش کی ہے ہم نے اسے طوطے کی طرح پڑھا. ہم سمجھتے ہیں کہ ہر طرف کے اوپر دس نیکیاں ہیں اس میں کوئی شک نہیں نیکیاں ہیں
مگر معنی اصل میں تو قرآن پاک لایا عمل زندگی کا میرا مینوئل ہے نا مائی لائف مینوئل از قرآن پاک.
قرآن کا تو مطالبہ ہے نا قرآن دیکھیے نا میں بحث کروں گا اگر میں آپ کو آج میری بہن آپ کو میں فرینچ زبان کی یا جرمن زبان کی کتاب دے دوں تو آپ نہیں پڑھ سکیں گے زبان سے نابلد ہے. آپ اس کا ٹائٹل دیکھیں گے اور کتاب کو بڑے محبت سے ایک سائڈ پہ رکھ دیں گے لیکن ہم قرآن کو دنیا میں سب سے زیادہ پڑھی جانے والی کتاب قرآن ہے اور بغیر سوچے سمجھے بغیر اسے میں پڑھا جاتا ہے اسے چوما جاتا ہے. آج کل تو ہم نے یہ کر دیا ہے کہ اس قرآن کو کئی غلافوں میں لپیٹ کے گھر کے اوپر رکھ دیا جاتا ہے تاکہ اس کی بے ادبی نہ ہو. کبھی کبھی یاد آتا ہے تو تین چار چھ مہینے کے بعد اسے اتار کے گھر اس کی جھاڑ کے تو پھر اس کو اوپر رکھ دیا جاتا ہے. یہ تو ہم نے اس قرآن کے ساتھ معاملہ کیا ہوا ہے جو کہ ہماری زندگی کے تمام مسائل کا حل بتاتی. اب دیکھیں نا قرآن کا مطالبہ کیا ہے افلا یتدبرون القرآن تم قرآن پہ غور کیوں نہیں کرتے
تدبر کرو غور کرو
تو غور کیوں نہیں کرتے اس کو
غور تبھی کریں گے جب اس کا معنی آئے گا.
ہاں بالکل پھر یہ کہ قرآن تمہیں کہتا ہے جو آپ ابھی ابھی بھی آپ کے سوال کا جواب کہ لما تو قول نہ مارا تھا, وہ بات کیوں کہتے ہو جس پہ تم خود عمل نہیں کرتے. اگر آپ اسی کتاب اسی فکر کا اگر آپ اندازہ کر لیں, آپ اس کا معنی سمجھ جائیں, تو پھر تو آپ اتنے محتاط ہو جائیں گے کہ آپ کو انصاف دینا بھی لینا بھی بڑا آسان ہو جائے گا. پھر دیکھیے اللہ نے تو قرآن میں صاف کہہ دیا ہے والعصر, اللہ تعالیٰ نے وقت کی قسم کھائی, اللہ نے مختلف چیزوں کی قسم کھائی ہے. وقت کی قسم اس لیے کھائی کہ وقت سب سے پرانا ہے, شروع جب سے وقت شروع ہوا ہے اللہ کی ذات کو اللہ کے اعمال کو اللہ کے عذاب و تعزیر قانون سب چیزوں کا یہ وقت دیکھ رہا ہے. اللہ نے اس وقت کو قسم اس کی کھا کے بتایا دو کو والعصر, قسم ہے زمانے کی, ان الانسان لفی خسر, بے شک انسان خسارے میں, کوئی تخصیص نہیں, سب انسان خسارے میں, الا الذین آمنوا, جنہوں نے عمل صالح کیا اور تواصوا بالحق اور حق کی تلقین کی, تواصوا بالصبر کیا, اس کے بعد کوئی ایمان نہیں ہے. یہ چار چیزوں کے بعد کوئی ایمان نہیں ہے, سب خسارے میں ہے, سب خسارے میں. اور ہمیں قرآن یہی تو کہتا ہے, قرآن یہ کہا نا, ادعو الی سبیل ربک بالحکمت والموعظۃ الحسنہ, دعوت دو متر بلاؤ بڑی حکمت کے ساتھ مدد کرتا. اسی قرآن میں یہ اللہ تعالیٰ نے کہا کنتم خیر امت اخرجت للناس تامرون بالمعروف وتنهون عن المنکر تؤمنون باللہ.
بہت خوب,
اللہ نے ہماری یہ ڈیوٹی لگائی, انہوں نے کہا کہ تم بہترین لوگ ہو, یو آر دا چوزن پیپل, یو آر سلیکٹڈ پیپل, یو آر تم منتخب کیے لوگ ہو, جو کام نبی کے کرنے والے ہیں آج تم کر رہے ہو, یہ ہمیں مخاطب کیا کر قرآن مخاطب کر رہے ہیں, وہ کام تم کر رہے ہو کیا کہ نیکی کا حکم دو اور برائی سے روکو اگر تم ایمان والے ہو. یعنی ہمارے ایمان کے کمپلیٹ ہونے کی, ایمان والے ہونے کی نشانی بتا دی کہ ہمیں یہ کام کرنا, یہ کام کریں گے تو پھر ہمیں ایمان والے ہیں.
سر ساری باتوں کا معاملہ تو پھر وہیں کا وہیں آ جاتا ہے کہ قرآن پاک نے ہم سے براہ راست کلام کیا اللہ نے, بٹ ایٹ دا اینڈ آف دا ڈے اگر ہمارا جسٹس سسٹم ہی کرپٹ ہے, اگر ایک جج, اور کیوں نہیں ان کی ذات پہ یہ الفاظ ان کو سمجھ آتے کہ ان کا مرتبہ, ان کی پوزیشن, غریب آدمی تڑپ رہا ہے, یعنی اس کے پاس پیسے نہیں, کیسز سال ہا سال سے عدالتوں میں, مگر امیر آدمی بندہ بھی مار لے تو باہر نکل گئے, حکومتوں کے ساتھ فیور ہے, یہ کیسے چینج ہوگا؟ ایکچولی وی نیڈ دی میڈیسن, کیا کریں کہ یہ چیز چینج ہو, یہ جو روش ایک بن گئی پولیٹیکل اپوائنٹمنٹس.
میں یہ بات کرتے ہوئے سر تھوڑا ڈر بھی رہا ہوں, اللہ تعالیٰ کے خوف سے بھی ڈر رہا ہوں میں. یہ ہے کہ جب آپ دیکھیے جب کسی مریض پہ کوئی دوائی اثر نہیں کرتی, کوئی علاج اثر نہیں کرتا, اس کے بارے میں ڈاکٹر جو ہے وہ جواب دے دیتے ہیں, وہ اسے کہتے ہیں لے جائیں جی آپ سے, لیٹ نیچر ٹیک کورس نا, مطلب وہ قدرت یا کوئی اس کا فیصلہ کرے, یعنی موت ہمارے ہاتھ میں نہیں ہے. قرآن بھی ہمیں کہتا ہے کہ جب ایسا جب ہو جائے سمن بکمن ہم جن فہم لا یرجو,
پہرے بند ہیں ان کی آنکھیں کان پہ, تمام حصے
دلوں پہ ہر چیز پہ مہر لگا رہے. پھر ہوتا کیا ہے کہ پیسہ اس کو ہم اپنا رب بنا لیتے.
مائی گاڈ,
کیا آپ نہیں دیکھتے کہ ہمارے اسی ساکن نثار نے اپنے جب بچے کی شادی کی تو کتنے کروڑ روپے خرچ کر دی اس نے شادی کو, اس کی ساری عمر کی کمائی اگر جمع کر لی جائے تو وہ شادی کی ایک رات کے برابر ہوتی. تو لوگ کیا, اب لوگ سمجھانے کی ضرورت تو نہیں ہے اس بات. آپ یہ دیکھیے کہ میں آپ سے اکثر اپنے لیکچرز میں بھی یہ باتیں میں کرتا ہوں اور انٹرویو میں کرتا ہوں, میں کہتا ہوں کہ یہاں کا جو سسٹم بن گیا یہاں, اب کیا وجہ ہے کہ میں برطانیہ کے اندر انڈر گراؤنڈ میں جب میں سفر کرتا ہوں تو میرے ساتھ ملک کا وزیر اعظم بھی سفر کرتا ہے.
صحیح,
کینیڈا کے وزیر اعظم تو کمال ہی کرتی, وہ تو بہت ہی عوامی آدمی ہے, یہاں پہ وزراء جو ہیں ہمارے وہ بھی گاڑیوں میں ٹرینوں میں سفر کرتے ہیں, ہمارے ساتھ ہی سفر کرتے ہیں, اور جب کوئی بوڑھی خاتون یا بڑا مرد اگر آ جائے تو فوراً اپنی سیٹ خالی کر کے اسے دے بھی دیتے ہیں, بیٹھے ہم, کوئی پرواہ نہیں کرتا. اس لیے یہ قومیں قابل عزت ہیں, ان کی عزت ہوتی ہے, ان کا طوطی بولتا ہے, ان کا حکم چلتا ہے. دیکھیے حضرت علی رضی اللہ عنہ کا قول ہے کہ کفر کی حکومت قائم رہ سکتی ہے, ظلم کی حکومت قائم نہیں رہتی. آج آپ کیا سمجھتے ہیں کہ ہم یہ جو حکومتیں کر رہی ہیں ہم حکومتیں کر رہے ہیں؟ نہیں, हम तो गुलाम हैं, यानी गुलामों की तरह जिंदगी गुजार रही, ये कैसी हुकूमत? हुकूमत वो होती है जहां अल्लाह का पूरा हुक्म चले। आपने आईन के सरवर्क में ये तो लिख दिया कि कोई भी कानून जो है वो कुरान और सुन्नत के मुनाफी नहीं बनाया जाएगा। तो मुझे ये बताइए कि हलल बिया व हरम रुबा की आयत कुरान की आयत, आज क्या मुल्क में सूदी निजाम नहीं चल रहा? अल्लाह ने सूद के बारे में ये हुक्म दिया है कि ये मेरे खिलाफ खुली जंग है।
सर मैं आपसे इख्तलाफ करना नहीं चाहती, मगर वो इंटरनेशनली जब हम चलते हैं तो जाहिर है आप वो ही बात है ना कि फिर रायना का लफ्ज है कि अगर हम उसको कहते हैं कि जी हाँ जी सूदी निज़ाम को निकाल देते हैं, मगर इंटरनेशनल मार्केट में जब मैं, क्योंकि मैंने इंटरव्यू किया था दुबई के एक बैंकर थे उनके साथ, तो उन्होंने ये कहा था कि कान कोई साथ से हाथ लगा लो या पीछे से हाथ लगा लो, बात ये एक है। यस इंटरनेशनल सिस्टम के साथ चल रहे हैं, वो एक अलग मजबूरी है कि दुनिया के साथ हमें चलना है।
मैं बड़ी एहतराम के साथ मैं आपसे इस बात का इख्तलाफ करूंगा। कई कॉन्फ्रेंसेस में मैं शरीक हुआ इस मामले में, पूरा कुरान बैंकिंग का कुरान निजाम दिया गया है, उसको सामने आने नहीं दिया जा रहा है, मीडिया में नहीं आने दिया जा रहा, किताब लिखा हुआ है।
मगर सऊदी अरेबिया भी जो कुरान को समझते हैं, क्योंकि इंटरनेशनल सिस्टम के साथ चलते हैं, तो वो निजाम है। मैं तो ये कहती हूँ कि पहले अशखास तो अपने आप को कोई एक पॉइंट दुरुस्त तो अपने आप को करना शुरू करें।
देखिए मैं आपसे अर्ज करूँ बहन, मैं सऊदी अरब को, मिडल ईस्ट को, इनके जो सो कॉल्ड उनके स्कॉलर्स हैं, जो इनके जो बड़े बड़े लोग बैठे हुए, मैं उनको कोई रेफरेंस के तौर पर नहीं लेता, ना मैं समझता हूँ। जब कुरान नाजिल हुआ था तो आप मुझे बताइए कितनी यूनिवर्सिटीज थी मदीने के अंदर, मक्के के अंदर, अब लोगों ने कितनी यूनिवर्सिटी, कितने लोग पढ़े लिखे हैं, कितने साइंटिस्ट थे? तो क्या वजह है कि तीन बर आजम ने उनकी हुकूमत कायम, क्या वजह है कि
जस्टिस सिस्टम अच्छा था? मैं यानी आम आदमी भी जाके उनकी दरवाजा खटखटाता था तो उसको इंसाफ मिलता था, यानी इंसान ही प्रॉब्लम में चला गया। मेरा तो कहने का मकसद जो
देखिए कि हमारे अंदर ऐसे जो जर्नलिस्ट पैदा कर दिए गए कि जो खुद मुंह खोल के इस्लाम के खिलाफ बातें करते हैं, कहते जी अभी पिछले दिनों मैं नाम मेरी वेबसाइट के ऊपर मौजूद पड़ा है जुर्म ज़ईफ़ी के साथ मर गए मुफाजात। मुझे एक बहुत बड़े जर्नलिस्ट हैं, बीबीसी के डायरेक्टर हैं, उन्होंने मुझे एक लिंक भेजा जिसमें पाकिस्तान के तीन बड़े बहुत बड़े जुगादरी बैठे हुए थे जर्नलिस्ट, मैं उनका नाम नहीं लेना चाहता, और वो उन्होंने बेतहाशा मुस्लिम मुशाहिर को गालियां बेनत सुनाई कि पिछले 1000 से जायद ये इस्लाम के दस्तरखान में बैठे हराम खोरी कर रहे हैं, इन्होंने क्या ईजाद किया है, सुई तक तो ये बना नहीं सके। तो फिर मैं कुछ मुझे 4 महीने लगे, मैंने पूरे 1000 साल की तारीख खंगाल की।
मैंने सर वो आर्टिकल्स आपके पढ़े हैं जिसमें आपने बुअली सीना, इब्नुल हिशम और तमाम साइंटिस्ट बहुत सारे, मगर वो अच्छे दौर था, ये वो दौर था जब
अब इसी बात को मैं लेता हूँ, ये इन्हितात क्यों आया,
पैसे की
हमारी बदामाली और हमारी जो दोमली की वजह से आया, हमारी मतलब नफक से आया, जो हम मुनाफ़त कर रहे हैं इससे आया। बात ये
सर मुनाफ़त की वजह क्या है? पैसा, यानी शॉर्टकट्स, पैसे के लिए शॉर्टकट हैं, अपना काम करवाने के लिए शॉर्टकट हैं, जिसके पास वो समझता है कि अगर मेरी सिफारिश है तो उसका हर काम हो सकता है, जिस आदमी की सिफारिश नहीं उसका कुछ भी नहीं हो सकता। लोगों को अगर सिफारिश बड़ी है तो मैं ब्यूरोक्रेटिक पोजीशंस की अगर बात करती हूँ, जितने एम्बेसडर्स हैं, बड़े बड़े लोग पाकिस्तान में बैठे हुए हैं, मगर जिसकी अप्रोच है गवर्नमेंट के, उस गवर्नमेंट के लोगों के पास, वो कभी इंग्लैंड में है, कभी वो किसी और मुल्क में है, कभी किसी और मुल्क में, चाहे अपने वो बच्चों को पढ़ाने के लिए, मगर एक आम आदमी की अलमिया में घूम घूम के वही आ रही हूँ। आई एम सो सॉरी, मैं अपने सब्जेक्ट से डिविएट भी नहीं करना चाहती, अलमिया तो यही है कि हर आदमी जिसके पास पैसा है, हर आदमी जिसके पास सिफारिश है उसके पास है, मगर एक आम आदमी जो अल्लाह पे इंतजार करता है और जिसके पास सिफारिश नहीं, जिसके पास पैसा नहीं, उसकी शुनीद नहीं है। यही तो मेरा रोना था जिसके लिए मैं आपसे हल ढूंढने के लिए आई हूँ।
देखिए गुजारिश ये है जो मैं आपसे फिर दोबारा कर दूं कि जो इन्हितात जो हम पे आया है उसमें दो अमली हमारी भी शामिल, हमारी कौम की भी, हमारी कौम को जो जरिया तालीम है, आप देखिए जरिया तालीम हमारा कौन सा बना दिया गया।
क्या बात है सर, बस आप कोर्स पे पहुंच गए।
बच्चों को पढ़ाते हैं, आप मुझे ये बताइए कि ये दूर ना जाइए, हमारे 71 में जो ईस्ट पाकिस्तान से जो अलग हुआ वो भी हमारा जरिया तालीम था। इस पाकिस्तान के अंदर जो हमारे, आप मुझे बताइए कि इस पाकिस्तान के अंदर 13,000 हिंदू टीचर दिन याद पढ़ाते थे, आप अंदाजा करें वो दिन याद क्या पढ़ाते होंगे। वो भी चीजें सामने आई रिपोर्ट के अंदर, जब मुजद्दीन कमीशन रिपोर्ट के अंदर वही चीजें मौजूद हैं, वो भी चीजें सारी आम सामने आई। तो वो हिंदू हिंदू धर्म का प्रचार करते थे, हम खुद यानी तनख्वाहें हम अपनी जेब से दे रहे हैं उन हिंदू साधना को, और पढ़ा वो हिंदू कल्चर रहे हैं। मतलब आज हमारे पाकिस्तान में क्या हो रहा है, हमारे तालीमी निजाम 5 तालीमी निजाम इस पाकिस्तान में चल रहे हैं। बेकिन हाउस का अलग नाम तालीम है, इंग्लिश स्कूलों का अलग निजाम तालीम चल रहा है, हुकूमत के स्कूलों का अलग निजाम तालीम है। अब ये देखिए कि अब हर आदमी की ख्वाहिश ये है कि वो प्राइवेट स्कूलों में या गवर्नमेंट स्कूल में बच्चे ना पढ़ाए, प्राइवेट स्कूल में पढ़ाए, और जिसकी थोड़ी तौफीक है बाकी जो लाख लाख डेढ़ लाख रुपए महीने की फीसें दे सकता अपने बच्चों की, वो बेकन हाउस को इस्तेमाल करता है। बेकन हाउस का निसाब आपके सामने है, आप देखिए कि निसाब के अंदर से जिहाद की आयत निकाल दी गई, आपकी इस्लामी तारीख की जो किताबें वो जो वाकयात वो निकाल दिए गए। आपके बच्चों को आज ये नहीं पता, आप अंदाजा कीजिए कि मैं आज से 2 साल पहले की बात है, हमारे यहाँ एक सिख फैमिली की शादी थी, तो उन्होंने मुझे बुलाया, तो मेरे को दोस्त हैं, तो उनकी फैमिली मेरे साथ है, उनकी बच्ची जो कि कॉलेज में पढ़ती थी, मुझे उन्होंने कहा कि अंकल ये बताएं कि ये आग के गिर्द फेरे कब लेंगे। तो मैंने कहा कि ये सिख वो हिंदू हजरात करते हैं, आगे फेरे लेते हैं, ये नहीं करते, मतलब भाई ये सिख है। तो उन्होंने कहा अगला सवाल सुनिए, सवाल सुन क्या कहते, अच्छा तो मुसलमान भी नहीं करते आग के गिर्द फेरा नहीं लेते। मैं हैरान हो गया, यहाँ तो
मैं आपको ने ये सवाल क्यों किया,
क्या कर रहे हैं बच्चों, क्या तरबियत कर रहे हैं।
इंदिरा गांधी साहिबा ने एक जमाने में कहा था कि हमारी फिल्में ही ब्रेन वॉश करने के लिए बहुत हैं। अगेन दैट इज अ पार्ट के बच्चे वो फिल्में देखते हैं, हमने हर जगह पे अपने चीजों को महदूद करके रख दिया। बहरहाल टाइम बिल्कुल इजाजत नहीं दे रहा, इतना अच्छा लगा, अगर कहीं अगर मुझसे गुस्ताखी हुई तो मैं माफी की ख्वास्तगार हूं, मगर यस मेरा कंसर्न जरूर है, मेरा कंसर्न है कि हम किस रास्ते पे चल रहे हैं। यानी अगर मेरे पास सिफारिश नहीं, मेरे पास पहुंच नहीं, तो मैं समझूं कि मैं अदालतों के चक्कर काटती रहूंगी, मगर वो जो जज जमीन के ऊपर अल्लाह ने फैसला करने के लिए, वो कुरान की आयत है ना कि जिसको चाहे वो इज्जत देता है, जिसको चाहे जिल्लत देता है, जिसको चाहे वो बादशाहत देता है, जिसको चाहे वो फकीरी देता है। तो अगर अल्लाह ने उस शख्स को जज बनाया है या चीफ जस्टिस बनाया है तो उसकी ऑब्लिगेशंस हैं उसकी पोजीशन की, मगर अगर एक आम आदमी उससे मुफीद नहीं हो सकता, वहां पे मनी टॉक्स का मामला आता है, तो यहाँ पे हमारी हुकूमतों को भी सोचना चाहिए, एंड आई थिंक हमारी आर्मी को भी जरूर सोचना चाहिए, एंड आई थिंक मेरे और आप जैसे इंसानों को भी इसके बारे में जरूर सोचना चाहिए। सर आपका बहुत शुक्रिया फॉर बीइंग विद अस। अल्लाह ताला पाकिस्तान का हाफिज़ो नासिर रहे। आप भी आज बल्कि मलिक साहब आपने भी बल्कि सुना होगा, नया एक तजवीज आई है कि पाकिस्तान में अरबी मस्त कर दी जाए। भाई अल्लाह के नेक बंदो, रिलीजन माँ बाप की रिस्पॉन्सिबिलिटी है टू टीच रिलीजन टू द चिल्ड्रन, एंड डोंट टेक इट फॉर ग्रांटेड। आप खुद भी तर्जमे के साथ कुरान पाक पढ़ें, अपने बच्चों को भी पढ़ाएं, और मत समझिएगा कि मैं सिर्फ ये कह रही हूँ, यस माई मदर डिड इट, और अल्हम्दुलिल्लाह आप उस गुफ्तगू को समझ सकें कि अल्लाह ताला ने मेरी और आपकी रिस्पॉन्सिबिलिटी क्या बनाई। मगर इंटरनेशनल लेवल के ऊपर रहने के लिए द इंटरनेशनल लैंग्वेज इज इंग्लिश। आज रशिया अपना मौका भी नहीं पूरी दुनिया को बता रहा क्योंकि उनके पास CNN नहीं है। अंग्रेजी दुनिया जहान में समझी जाती है, CNN अपने हर मौकफ को दुनिया के कोने कोने तक पहुंचा देता है।
मैं आपसे एक और अर्ज कर दूं कि बहन आपने इंग्लिश की जो जिक्र किया है
जी,
तो मुझे ये भी बता दीजिए कि क्या चीन, जापान, जर्मनी और इस तरह के और 68 ममालिक जो कि तुर्की को छू रहे हैं, या इस वक्त 11 ममालिक जो है तुर्की की मेराज पे हैं, उन 11 ममालिक की जुबान अंग्रेजी नहीं है।
मैं एग्री करती हूँ, मगर आप ये भी देख लीजिएगा कि चाइना में आप अपने घर के अगेंस्ट भी नहीं चल सकते। आप अगर हम पिक एंड चूज तो सर नहीं कर सकते ना, जब आप एक दीन को फॉलो कर रहे हैं तो उसमें बाज चीजें मुझे पसंद होंगी, बाज नहीं पसंद होंगी, मैंने वो पूरा का पूरा पैकेज लेना है, या तो हम पैकेज।
जुबान के खिलाफ नहीं बहन, मैं जुबान के खिलाफ नहीं, सारी जुबानें अल्लाह की हैं, सारी जुबानें अल्लाह की हैं। मुझे بےشمار موقع پہ میں انگلش میں لیکچر دینا پڑتا ہے. یہاں مجھے ملک سے نکلے ہوئے 50 سال ہو گئے, لازمی بات ہے کہ میں کسی امریکن یا فورنر سے پنجابی اردو میں تو بات نہیں کر سکتا, انگریزی میں بات کرتا ہوں. ایک ذریعہ اظہار تو ہے آپ کا, میں یہ نہیں کہہ رہا, میں اس تعلیم کی طرف, ذریعہ تعلیم کی طرف اشارہ کر رہا ہوں. ذریعہ تعلیم کی اشارہ کر رہا ہوں کہ ہم اتنے نالائق ہیں کہ اپنے بچوں کو ہم اپنی زبان کے اندر بھی وہ نہیں دے سکے. اب دیکھیں نا, اب آپ نے اگر سی ایس پی کا امتحان دینا, پی سی ایس کا امتحان دینا, یا بڑا مقابلے کا امتحان دینا, تو آپ کو انگریزی نہیں دینا پڑتا.
صحیح.
حالانکہ اردو میں پڑھے لکھے جو بچے ہیں